यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चैत 3 गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै राजनैतिक स्थायित्व र सुशासनमा सबैको ध्यान जान आवश्यक रहेकोमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। महिला हिंसा नियन्त्रणका लागि कानूनी र नीतिगत सुधार आवश्यक रहेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई। भोलिदेखि पृथ्वी राजमार्ग अन्तर्गत विमल नगरदेखि घाँसी कुवासम्मको सड़क खण्ड 15 दिनसम्म दैनिक 4 घण्टा बन्द हुने र इरान र साउदी अरब बीच पुनः कूटनीतिक सम्बन्ध अघि बढ़ाउने सहमति।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा आशा र उत्साहको संचार गरेर मुलुकमा नयाँ जागृति ल्याउनु पर्ने बताउनु भएको छ। काठमाण्डुको सुन्दरी जलस्थित बीपी संग्रहालयमा हिजो बीपी कोइराला लगायतका नेताको शालिगमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो। नवनिर्वाचित राष्ट्रपति पौडेलले बीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, देवान सिंह राई र योगेन्द्र शेरचनको शालिगमा माल्यार्पण गर्नुका साथै जकर्ण्ड नामको वृक्ष रोप्नु भएको थियो। बीपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्नुहुँदै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलवाड़ गर्न नहुनेमा जोड़ दिनुभयो। उहाँले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बीपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, प्रदेश सांसद विमल ठकुरी लगायतले स्वागत गर्नुभएको थियो। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले हिजै पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ। उहाँले हिजै पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो। यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो भने हिजै साँझ नवनिर्वाचित राष्ट्रपति पौडेलले स्वयम्भूनाथ मन्दिर पुगेर दर्शन गर्नुभयो। हिजै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ। राष्ट्रपतिको निजी निवास बोहराटारमा हिजो भएको भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो। सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू फागुन 29 गते हुने राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने समेत जानकारी गराउनु भएको थियो। आठदलीय राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रको बैठकले राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हिजो बसेको अन्तिम बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचित गराउन सहयोग गर्ने राजनैतिक दल, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सांसदहरू, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी र संचारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेको हो। बैठकपछि नेपाली कांग्रेस उपसभापति तथा आठदलीय राष्ट्रपति निर्वाचन अभियान परिचालन संयन्त्रका संयोजक पूर्ण बहादुर खड्काले आज हुने उपराष्ट्रपति मनोनयन दर्ता हुनु अघि उम्मेद्वारका बारेमा सहमति जुट्ने बताउनुभयो।
आठ दलको साझा उम्मेद्वार नेपाली कांग्रेसको वरिष्ठ नेता पूर्व सभामुखलाई आठ दलले प्रस्तावित गरेको थियो। उम्मेद्वार उहाँको विजयमा उहाँलाई मतदान गरेर सहयोग गर्ने सम्पूर्ण राजनीतिक दलहरू, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै मान्य सदस्यहरूलाई हामीले आभार व्यक्त गर्ने प्रस्ताव पारित गर्यौं। उहाँलाई धन्यवाद व्यक्त गर्ने प्रस्ताव पारित गर्यौं। त्यसै गरी निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोग, निर्वाचन अधिकृत कार्यालय, सुरक्षा निकाय, सम्बन्ध सबै राष्ट्रको कर्मचारीहरू र संचार कर्मी मित्रहरूलाई निर्वाचन निर्वाचन सम्पन्न गर्नको लागि खेलेको भूमिका लागि सबैलाई हामीले धन्यवाद र कृतज्ञता ज्ञापन गर्यौं। निर्वाचनसँग जोडिएका दलहरू प्रमुख नेताहरूको बैठक बस्छौं। बैठक बसेर अनि राष्ट्रपति उम्मेद्वारको बारेमा औपचारिक निर्णय दरखास्त दिने समयभन्दा अगाडि हामी सर्वसम्मतिले गर्छौं।
कांग्रेस उपसभापति खड्काले उपराष्ट्रपति उम्मेद्वारका बारेमा आठ दलबीच कुनै छलफल नभएको बताउनुहुँदै राष्ट्रपति निर्वाचनमा जोड़िएका दलका शीर्ष नेताहरूको बैठकले उम्मेद्वारको टुंगो लगाउने जानकारी दिनुभयो। उपसभापति खड्काले संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उपराष्ट्रपति उम्मेद्वारका विषयमा निर्वाचन आयोगले संविधानमा भएको व्यवस्था विपरीत निर्णय गरेको बताउनुभयो। उपराष्ट्रपति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ। भोलि अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत 3 गते मतदान गर्ने कार्यतालिका रहेको छ। चैत 3 गते बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था रहेको छ। उपराष्ट्रपतिको उम्मेद्वार चयन गर्न आज दलहरूको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले यही फागुन 25 गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाउनु भएको हो। कार्यक्रममा निर्वाचन आयुक्त र आयोगका उच्च पदाधिकारी सहभागी हुनुभएको थियो। वर्तमान राष्ट्रपतिको कार्यकाल यही फागुन 28 गते सकिँदैछ। जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेद्वार बनाउने भएको छ। केन्द्रीय कार्यकारिणी समितिको हिजो बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष समेत रहनुभएका खानेपानी मन्त्री अब्दुल खानले जानकारी दिनुभयो। उहाँले पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय भएको भए पनि गठबन्धन दलसँग छलफल नभएको बताउनुभयो। सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीश खतिवड़ाको इजलासले मुद्दालाई अग्राधिकार दिँदै 15 दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो।
अन्तरिम आदेश जारी गरिपाउ भन्ने निवेदन मागका सन्दर्भमा हेर्दा यस अदालतबाट पटक पटक संक्रमणकालीन न्यायको विषय समावेश भएका विवादमा गरिएको व्याख्या र प्रतिपादित सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास समेतका सन्दर्भमा हेरिनुपर्ने तथा व्याख्या र विश्लेषण गरिनुपर्ने सम्बन्धी प्रश्नहरू उठाइएको देखियो। यस प्रकारका कानूनी प्रश्नहरूको निरूपण पूर्ण सुनवाईको अवस्थामा नै गर्नु मनासिब देखिन्छ। अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन।
काठमाण्डुको टुडी खेलमा 2076 साल माघ 1 गते आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिनुभएको अभिव्यक्तिलाई लिएर मंगलबार रिट दायर भएको थियो। शुरूमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै मुद्दा दर्ता नहुने निर्णय गरेको थियो। त्यस विरूद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवड़ा र हरिफुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार फागुन 23 गते कानून व्यवसायीहरूले प्रचण्ड विरूद्ध रिट दर्ता गराउनु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिको दुरूपयोगले बढ़ाएको महिला हिंसा नियन्त्रण गर्न कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ। महिला सुरक्षा दबाव समूहले हिजो काठमाण्डुमा गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधिको दुरूपयोग गरी महिला तथा किशोरीहरूमाथि हुने हिंसा नियन्त्रण गर्न सक्ने गरी साइबर अपराध सम्बन्धी नीति बन्नुपर्ने बताउनुभयो। मन्त्री शर्माले विश्वका अन्य विकसित देशहरूले प्रयोग गर्ने प्राय सबै प्रविधिहरू नेपालमा समेत प्रयोग भइरहे पनि हालसम्म यसको प्रयोगलाई व्यवस्थित गर्ने छुट्टै नीतिगत व्यवस्था नहुँदा यसको दुरूपयोग बढ़दै गएको बताउनुभयो।
प्रविधिको कुनै लिङ्गीय पहिचान छैन, त्यो कुरा साँचो कुरा हो। प्रविधिको प्रयोग कसले गर्नुहुन्छ कसले गर्नुहुन्न भन्ने त छैन, तर हाम्रो यो सामाजिक अवस्था हो भन्ने मलाई लाग्छ। हाम्रो जुन सामाजिक अवस्थामा हामी छौँ त्यो सामाजिक अवस्थाका कारणले गर्दाखेरिमा प्रविधिको निर्माणमा पहुँच अलि पर होला, प्रविधिको प्रयोगमा पनि हाम्रो पहुँच छैन अहिले यो बेलामा। मैले देखेको एउटा एकदमै हाम्रो नेपालकै च्यालेन्ज के हो भन्नुहुन्छ भने संसारमा बनेका सबै प्रविधि यहाँ प्रयोग हुन्छन्, तर त्यो प्रविधि कसरी नियमन गर्ने भन्ने हाम्रोसँग कानुनै छैन अहिलेसम्म। साइबर अपराध सम्बन्धी नीति बन्दैछ, बल्ल कानुन त्यसपछि बन्ने हो।
मन्त्री शर्माले सामाजिक सञ्जाल लगायतका संचार माध्यममा महिलाका सकारात्मक भन्दा नकारात्मक विषयहरूले बढ़ी चर्चा पाउने गरेका कारण आफ्नो क्षमता देखाउन समेत हच्किनुपर्ने अवस्था रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको अन्तर्क्रियामा मन्त्री शर्माले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूमा महिलाले खेलेको भूमिका र योगदानको उचित कदर हुन नसकेको र सामाजिक विभेदका कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्था भएको पनि बताउनुभयो। संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तर्व्यवस्थापिका संघको 146 महासभामा सहभागी हुन हिजो बहराइन प्रस्थान गर्नुभएको छ। आजदेखि चैत 1 गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे 9 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका त्यसतर्फ प्रस्थान गर्नुभएको हो। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले बुटोल नारायणगढ़ सड़क द्रुत स्तरमा काम अगाडि नबढ़ने र समयभित्र सम्पन्न हुन नसके सरकार ठेक्का तोड्न बाध्य हुने बताउनु भएको छ। श्रेष्ठले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन बुटोल नारायणगढ़ सड़कको ठेक्का समयमा नसकेर पुनः म्याद थपिएको र सो थपिएको म्यादभित्र पनि काम सम्पन्न विस्तारको काम तीव्र गतिमा अगाडि नबढ़ाए सरकारले ठेक्का तोड्ने स्पष्ट पार्नु भएको हो। हिजो पूर्वी नवलपरासीको कावासुतीमा प्रेस सेन्टर नवलपुरको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सड़क खण्ड 15 दिनसम्म दैनिक 4 घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ। भोलिदेखि चैत 12 गतेसम्म राति 12 बजेदेखि बिहान 4 बजेसम्म दैनिक बन्द गर्न लागि हो। अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो। मोरङको कानेपोखरी गाउँपालिकास्थित गेरुवाई खोलाको पुल ठेक्का सम्झौता भएको लामो समयसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। रंगेली कानेपोखरी सड़क अन्तर्गत पर्ने पुल 9 वर्षदेखि अल्पत्र अवस्थामा रहँदा स्थानीयलाई आवत जावतमा समस्या परेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
मोरङको रंगेली कानेपोखरी सड़क खण्ड अन्तर्गत पर्ने सो पुल विगत 9 वर्षदेखि अल्पत्र अवस्थामा छ। पुल नबन्दा सो ठाउँमा पटक पटक सवारी साधन दुर्घटना हुँदा 9 वर्षमा 5 जनाले ज्यान गुमाइसकेका छन्। दुर्घटनाका कारण मानवीय क्षति हुनुका साथै सवारी साधन आवत जावतमा समेत समस्या हुने गरेको कानेपोखरी गाउँपालिका 3 सन्तोष शाहको भनाइ छ।
ठेकेदारको लापरवाहीको गर्दाखेरि मानवीय क्षति भएको छ 5 पुल सानो तर ठेकेदारको लापरवाही कारणले अहिले नबन्दा मानवीय क्षति साथै वरपरको बासिन्दालाई पनि त्यो धुलोले गर्दा असर परिरहेछ र समग्र यातायात क्षेत्रलाई पनि हानि छ।
भ्याट सहित करिब 1,34,00,000 रुपियाँको लागतमा सो पुल निर्माणका लागि 2071 साल कार्तिक महिनामा ठेक्का लागेको थियो। अधुरो अवस्थामा रहेको पुलले पूर्णता नपाउँदा शास्ति बेहोर्नु परिरहेको अर्का स्थानीय रंगेली नगरपालिका 8 युवराज आचार्यको भनाइ छ।
हामी त पुरै मारमा परेका छौँ त, वर्षा जब लाग्छ विद्यार्थीहरू त्यहाँ आउने जाने क्रम हुन्छ, त्यो क्रम पनि बन्द हुन्छ, विद्यार्थीहरू पढ्न पाएका छैनन्। कार्यकाने पोखरीको जुन सड़कलाई जोडिएको छ त्यो गेउरा पुलले गर्दाखेरि जानलाई धेरै असहज भएको छ, यताबाट घुमेर जानुपर्ने अवस्था हुन्छ, चाँडै बनाउनलाई ध्यान दिनु पर्यो।
पुल निर्माण कम्पनीले अहिलेसम्म 76,00,000 भन्दा बढी भुक्तानी लिइसकेको छ। सड़क डिभिजन कार्यालय विराटनगरका प्रमुख सुदर्शन कार्कीले ठेक्का सम्झौता अनुसार केही समय बाँकी रहेकाले तोकिएको समयमा पुल सम्पन्न नभए निर्माण कम्पनीलाई कार्यवाही हुने बताउनुभयो।
अलिकति समय छ, समयभित्र गर्दा हामीले वेट गर्ने हो, समय सकेपछि चाहिँ हामीले नियम अनुसार उसलाई कार्य गर्ने हो। 12 संशोधनले म्याथ भयो होइन, स्ल्याब ढलान हो, त्यो गर्दै भनेदेखि गाडी हिँड्थ्यो, जनताले सुख पाउँथे। काम गर्छु भनिरहेको छ, चैतमा सक्छु भनेको छ, काम गरेन र सकेन भने उसको हामी नियम अनुसार कार्य अगाडि बढाउँछौ।
पटक पटक म्याथ थपिँदै आएको 15 मिटर लामो पुलको माथिको ढलान मात्र जोड्न बाँकी छ। रंगेली काने पोखरी सड़क पूर्व पश्चिम राजमार्गलाई जोड्ने सड़क हो। अल्पत्र अवस्थामा रहेको सो पुल चाँडै सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाए पनि काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासो छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको हिजो प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरिएको हो। प्राधिकरणले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएको सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको हो। कञ्चनपुरको पुनर्वासमा सीमा विवाद हुँदा स्थानीय गोविन्द गौतमले शहादत प्राप्त गरेको 6 वर्ष पूरा भएको छ, तर सीमा विवाद भने अझै पनि उस्तै रहेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
2073 फागुन 26 गतेका दिन कञ्चनपुरको पुनर्वास स्थित आनन्द बजार नजिकै नेपाली भूभागमा कलबर्ट बनाउने विषयमा भएको हिंसात्मक झडपमा भारतीय सुरक्षाकर्मीले गोली हानी नेपाली युवा गोविन्द गौतमको हत्या गरेको थियो। भारतीय पक्षसँगको विवादपछि उत्पन्न हिंसात्मक घटनामा ज्यान गुमाएका गोविन्द गौतमलाई नेपाल सरकारले शहीद घोषणा समेत गरेको थियो। देशको सीमा रक्षार्थ शहादत प्राप्त गौतमको सम्मानमा गौतम परिवारकै नाममा रहेको 5 कट्टा जमीनमा अर्धकदको शालिक सहित शहीद गोविन्द गौतम स्मृति पार्क निर्माण गरिएको छ। उक्त पार्कलाई अझै व्यवस्थित गर्ने कञ्चनपुर क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामाङको भनाइ छ।
गोविन्द गौतमको नाममा रहेको शहीद स्मारक पार्कलाई अझ व्यवस्थित गर्ने मैले प्रदेश सांसद हुँदा केही काम त्यहाँ गरेको छु। त्यो क्षेत्रलाई गोविन्द गौतम स्मारक पार्कको रूपमा विस्तार गर्ने भनेर लागिराखेको छ।
गोविन्द गौतमले सीमा विवादमै पनि ज्यान गुमाएको 6 वर्ष पूरा भइसक्दा समेत अझैसम्म पनि सीमा विवादको समाधान हुन सकेको छैन। कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाणी, भीमदत्त र दोधारा चाँदनीका सीमावर्ती क्षेत्रहरूमा बेला बेलामा भारतीय पक्षले सीमा अतिक्रमण गर्ने दुष्प्रयास गरिरहेको हुन्छ। कञ्चनपुरको पुनर्वासका लालबहादुर एसके र बेलौरीका कुलवीर चौधरी,
यो क्षेत्र बोर्डर नजिकै भएकोले गर्दाखेरि सीमा विवाद चाहिँ उठिरहन्छ।
जुनसुकै ठाउँमा भए पनि हाम्रो नेपालभित्र यो समस्या सधैँको लागि
सीमा सर्भेका लागि यसअघि खटिएको सर्भे टोली समेत विवादित स्ट्रिप नक्सा बोकेर नापजाँचका लागि आउँदा यहाँका नागरिकहरूले ठूलै आन्दोलन गर्नु परेको थियो। नेपाली भूमि भारतमा पर्ने गरी सीमा स्तम्भ राख्न खोज्दा विवाद झन बल्झिएकोले उक्त नक्सा निर्माणको तथ्य र आधार प्रष्ट हुने गरी सच्याउनु पर्ने जनस्तरबाट गठित अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टको धारणा छ।
उहाँहरूले जुन ढंगले नाप्नु भएको छ, के आधारमा त्यहाँ पोइन्ट गरियो त, पोइन्ट गर्ने
भारतसँगको सीमा विवादको समाधानका लागि पटक पटक दुई देशका प्रमुख बीच छलफल भए पनि त्यसको दीर्घकालीन समाधान भने हुन सकेको छैन। तसर्थ नेपाल सरकारले दुई देश बीच रहेको यस विवादको कूटनैतिक पहलबाट समाधान गर्नुको विकल्प छैन। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इरान र साउदी अरेबिया पुनः कूटनीतिक सम्बन्ध स्थापित गर्न सहमत भएका छन्। आगामी 2 महिनाभित्र दुवै देशले आफ्ना दूतावास पुनः सञ्चालनमा ल्याउने सहमति भएको इरान र साउदी अरबका सरकारी संचार माध्यमले उल्लेख गरेका छन्। दुई देशबीचको सम्बन्ध सुधारका लागि चीनले महत्वपूर्ण भूमिका खेलेको बीबीसीले उल्लेख गरेको छ। दुई देशबीचको तनावले लामो समय क्षेत्रीय द्वन्द्व उत्पन्न गराएको थियो। चीनको राष्ट्रपतिमा चिनिया कम्युनिष्ट पार्टी सीपीसीका महासचिव सी चिनफिङ पुनः निर्विरोध निर्वाचित हुनुभएको छ। चीनमा जारी राष्ट्रिय जनकंग्रेसको 14 महाधिवेशनले उहाँलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो। महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग सीएमसीको अध्यक्षमा समेत निर्विरोध चयन गरेको छ। उहाँले 2952 मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको बताइएको छ। राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उहाँले ग्रेट हल अफ द पीपलमा संविधानप्रति आफ्नो निष्ठा एवं प्रतिबद्धता दोहोर्याउनुभयो। त्यसै गरी महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। अब आर्थिक समाचार।
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। दुई दिने सम्मेलनको शुक्रबारको सत्रमा बोल्दै अर्थशास्त्रीहरूले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने गरी व्यावहारिक र कार्यान्वयन योग्य योजना तथा कार्यक्रम ल्याउन आवश्यक भएकोमा जोड़ दिनुभयो। राष्ट्रिय आर्थिक सरोकार समाजले आयोजना गरेको सम्मेलनमा अर्थशास्त्रीहरूले मुलुक आर्थिक समस्यामा रहेको अवस्थामा यसलाई अवसरको रूपमा प्रयोग गर्दै आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढ़ने गरी योजना तथा बजेट तर्जुमालाई व्यावहारिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक आर्थिक समस्यामा पर्न लागेको वर्तमान अवस्थामा अर्थशास्त्रीहरूले अर्थतन्त्रलाई समग्रतामा हेरी राजनीतिज्ञहरूलाई आवश्यक सुझाव दिनुपर्ने बताउनुभयो। उहाँले चोरी पैठारी नियन्त्रण नगरेसम्म कतिपय उत्पादनशील उद्योगहरू पनि समस्यामा परेको भन्दै अर्थतन्त्रका समस्याहरूको ठिक ढंगले पहिचान गरी उपयुक्त उपचारको विधि अवलम्बन गर्नु आवश्यक भएको बताउनुभयो। उहाँले राजनीतिज्ञहरूले सोच्ने र निर्णय गर्ने तरिकाहरू आर्थिक रूपले संवेदनशील हुन नसकेका हुन् कि भन्दै त्यस सन्दर्भमा अर्थशास्त्रीहरूले राजनीतिज्ञहरूलाई प्रेरित र शिक्षित गर्ने काम गर्नु आवश्यक भएको समेत बताउनुभयो। कार्यक्रममा अर्थशास्त्री डाक्टर विजय पौडेलले उत्पादन नबढ़ाउने र रोजगारी वृद्धि गर्न नसक्ने योजना तथा कार्यक्रमहरूलाई कटौती गर्न र बजेट खर्च प्रणालीलाई पुनरावलोकन गर्नु आवश्यक भएको बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले नेपालको आफ्नै सामर्थ्य र स्रोतको समुचित प्रयोग गर्नु अहिलेको आवश्यकता हो भन्दै आयातमुखी अर्थतन्त्र नै रहेको अवस्थामा आयात व्यवस्थापन गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बाह्य क्षेत्र रेमिटेन्स र तरलताको अवस्थामा सुधार भएको तर वित्तीय साक्षरताका कार्यक्रमहरू देशव्यापी रूपमा मिहिन ढंगले सञ्चालन गर्न नसकिएको बताउनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष शिवलाल भूषाल, सहकारी महासंघका अध्यक्ष मिनराज कणेल, उद्योगी कृष्ण आचार्य लगायतले सम्मेलनले सरकारलाई आर्थिक समस्याको अवस्थाबाट अघि बढ़न उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो। चालू आर्थिक वर्षको 7 महिनामा नेपालले करिब 17 करोड़ बराबरको नेपालमा उत्पादित सिमेन्ट निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले 16,70,33,000 बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ। 7 महिनामा 10,63,77,000 बराबरको क्लिंकर र 6,56,56,000 बराबरको सिमेन्ट निर्यात भएको हो। सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी 12 बुँदे साझा संकल्प जारी गर्दै सम्पन्न भएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफुस्कुनको संयुक्त आयोजनामा 2 दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माण मार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ। गोष्ठीले बचत तथा ऋण सहकारीको सेवा स्तरीकरण, संस्थागत दिगोपना र फरक पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी निर्माणका लागि आवश्यक पैरवी गर्ने समेत निर्णय गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी विश्वकप लीग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुआ न्युगिनी पीएनजीले युएलाई पराजित गरेको छ। यो हारसँगै युएको लीग टूको शीर्ष 3 रहेर सिधा विश्वकप छनौट हुने सम्भावना पनि समाप्त भएको छ। विश्वकप छनौटका लागि युएले छनौट प्ले अफ खेल्नेछ। युएले एक दिवसीय मान्यता जोगाउन समेत बाँकी रहेका सबै 3 खेल जित्नुपर्नेछ। किर्तिपुर स्थित ट्यू क्रिकेट मैदानमा पीएनजीले 56 रनको जित हात पारेको छ। पीएनजीले दिएको 247 रनको लक्ष्य पछ्याएको युएले 42 ओभर 2 बलमा मात्र 190 रनमा अल आउट भयो। त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले 50 ओभरमा 9 विकेट गुमाएर 246 रन बनाएको थियो। विश्वकप लीग टूका 5 खेलमा पीएनजीले युएलाई 4 पटक पराजित गरेको छ। पीएनजी जितसँगै 7 देश सम्मिलित विश्वकप लीग टूमा 34 खेलमा 11 अङ्क जोडेर अङ्क तालिकाको पुच्छारमा रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनुका साथै यी प्रदेशका उच्च हिमाली तथा पहाड़ी भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस अहिले बिहानको सापेक्ष आर्द्रता 83%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:18 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चैत 3 गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै राजनीतिक स्थायित्व र सुशासनमा सबैको ध्यान जान आवश्यक रहेकोमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जोड़, महिला हिंसा नियन्त्रणका लागि कानूनी र नीतिगत सुधार आवश्यक रहेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई, भोलिदेखि पृथ्वी राजमार्ग अन्तर्गत विमल नगरदेखि घाँसीकुवासम्मको सड़क खण्ड 15 दिनसम्म दैनिक 4 घण्टा बन्द हुने र इरान र साउदी अरब बीच पुनः कूटनीतिक सम्बन्ध अघि बढ़ाउने सहमति। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।